بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود بھیجیے محمد. سب سے پہلے تو آپ سب طالبات کی خدمت میں ولادت باسعادت امام زمانہ علیہ الصلوۃ والسلام کی پیشگی مبارکباد. آج ایک ایسے عظیم شخصیت کے متعلق ہم گفتگو کریں گے جو کہ خود منتظر ہے کہ اسے کب اذن ظہور ملے گا اور وہ کب دوستان خدا کو آسائش اور سکون مہیا کرنے کے لیے اور اثر غیبت کے فتنوں سے نجات دلانے کے لیے وہ خود منتظر ہے کہ کب اس کو ملے گا اذن ظہور اور وہ آئے اور دکھی انسانیت کو اثر غیبت کے فتنوں سے نجات دلائے. اس کا یہ انتظار ایسا انتظار ہے جو راتوں کی تاریکیوں میں آپ کی نیند کو غارت کر دیتا ہے اور اشک سوزاں امام کے رخسار مبارک پر جاری ہو جاتے ہیں اور آپ کی آہ آپ کا نالہ اور آپ کی ندبہ دعا کا سبب بن جاتی ہے. امام ہمارے لیے اتنے محزون اور مغموم ہیں, کیا ہم امام کے لیے اتنے محزون اور مغموم ہیں؟ ہمارے آٹھویں امام امام علی رضا علیہ الصلوۃ والسلام فرماتے ہیں کہ قبلہ اہل دل کی جدائی سے لوگوں کی آنکھیں اشکبار. کیا ہماری آنکھیں کبھی اشکبار ہوتی امام کے لیے؟ ہمارے گیارہویں امام فرماتے ہیں امام زمانہ کے متعلق کہ دیندار اور مخلص لوگ آپ کے اس قدر مشتاق ہیں کہ جس طرح شام کے وقت پلٹتے ہوئے پرندے اپنے گھونسلوں کے مشتاق ہوتے ہیں. کیا ہمارے دل اس قدر مشتاق ہیں امام کے لیے؟ مرحوم آیت اللہ بہجت حاجی علی فشندی کے متعلق فرماتے تھے کہ جب امام زمانہ سے حاجی علی فشندی کی ملاقات ہوئی تو انہوں نے کہا کہ مولا لوگ آپ سے توسل کر رہے ہیں, آپ کا انتظار کر رہے ہیں اور مولا آپ ہیں کہ ظہور ہی نہیں کر رہے ہیں. آپ کے چاہنے والے آپ کا انتظار کر رہے ہیں, آپ کے چاہنے والے سخت ناراحت اور غمگین ہیں مولا. امام زمانہ علیہ السلام نے ایک جواب دیا جو کہ دل کو پھاڑ دینے والا اور فرمایا دوستان ماں ناراحت نیستن, مجھ سے محبت کرنے والے میرے لیے غمگین نہیں ہیں. یہ باقاعدہ جملہ ہے امام کا اور امام نے باقاعدہ شکایت بھی کی کہ اگر ہم کو کوئی پکارتا بھی ہے تو فقط اپنی حاجت کے لیے. جب یہ آغا بہجت فرماتے تھے کہ عاشقان قائم آل محمد کی محبت کے دعوے دار بھی بڑے خوب ہیں, ہر ایک کے پاس اپنی حاجتوں کا ایک انبار ہے, ہر ایک کے پاس. کسی کو شادی کا مسئلہ درپیش ہے, کسی کو اولاد کا مسئلہ درپیش ہے, کسی کو نوکری درپیش ہے. امام زمانہ کو کوئی اگر پکارتا بھی ہے تو وہ کوئی کاروبار کے لیے پکارتا ہے, تو کوئی کسی کو پیسے کا کوئی مسئلہ ہے, کسی کو قرضہ اتارنا ہے, کسی کو پریشانیوں سے نجات کے سلسلے میں, کسی کو بھی حضرت حجت کی کوئی فکر نہیں. یعنی دوسرے الفاظ میں یہ کہا جائے کہ اگر ہماری ساری خواہشات پوری ہو جائیں, ساری خواہشات اگر ہماری پوری بھی ہو جائیں اور ہمیں ہر چیز دستیاب ہو جائے تو پھر اس کا مطلب ہے کہ ہمیں امام زمانہ علیہ السلام کی کوئی ضرورت ہی نہیں. ہمیں تو دنیا کی چند ضروری چیزوں کے لیے ہم پریشان ہو جاتے ہیں, ذرا سے قتل و غارت گری شروع ہو جاتی ہے, ہم امام کو پکارنے لگتے ہیں اور تاکہ یہ امن و امان کا زمانہ ذرا واپس آ جائے اور اس کے بعد پھر ہم اپنی فسق و فجور سے بھرپور زندگی ویسے ہی گزارنے شروع کرتے ہیں جیسے گزار رہے تھے اس سے پہلے. کسی کو اگر امام چاہیے بھی ہے نا تو صرف اپنی آسائش کے لیے چاہیے, ان کے لیے, ایسے افراد کے لیے جن کا یہ نظریہ ہے, جن کا بھی یہ نظریہ ہے, ان کے لیے امام زمانہ ایک خیالی اور افسانوی شخصیت سے زیادہ معاذ اللہ نہیں. اور ڈاکٹر ابراہیم آئیدی نے بڑی اچھی بات کہی, جس امام کا آپ لوگ انتظار کر رہے ہیں وہ کبھی نہیں آئے گا. یعنی ہم سوچتے ہیں کہ بس امام آئیں گے ہمیں کچھ بھی نہیں کرنا ہوگا, گویا ہر لحاظ سے ہمیں آزادی مل جائے گی, احکامات اسلامی پر عمل ہو یا نہ ہو ایسی زندگی گزرتی رہے گی, چین اور آرام کی نیند سوتے رہیں گے, وہ جس طریقے سے انگوروں کے گچھے لٹک رہے ہیں اس میں سے ایک ایک انگور لے لے کے کھاتے رہیں گے اور عیش و آرام کے ساتھ زندگی گزاریں گے, پھل بڑے بڑے پھلوں کے نیچے لیٹ کے جو ہے آرام کیا کریں گے. अभी आगे चलकर मैं आपको खिदमत में अर्ज करूंगा, जिस तरीके से इनहराफात की एक सीरीज हमारी चल रही है ना, दीनदार अफराद के अंदर जो इनहराफात आ चुके, अल खुसूस इमाम जमान अलैहिस्सलाम के सिलसिले में जो इनहराफात फिक्री हैं, जो लोगों ने अपने दिमाग में तसव्वुर बनाया है इमाम जमाना का, इमाम जमाना हरगिज भी वैसे नहीं, जिसका इंतजार इस तरह के अफराद कर रहे हैं उस इमाम को कभी नहीं आना, और जिस किस्म का इमाम आएगा वो आकर भरपूर तरीके से जब इस्लामी चीजों का निफाज करेगा तो ऐसे तमाम अफराद उसके बाद उनको छोड़कर मुखालिफिन के कैंप की तरफ जाएंगे। तो देखिए इमाम ज़माना अलैहिस्सलाम की ज़ाते गिरामी वो ज़ाते गिरामी है कि आप मुसलसल अपने चाहने वालों और मानने वालों के दरमियान में रहते हैं। ऐसा नहीं है किसी जजीरे वगैरह में गोया इमाम माज़ल्लाह वहीं बस रहते हों, वहीं पर जिंदगी गुजारते हों हमारे आपके दरमियान, बल्कि आपकी अपनी महफिलों और आपकी मजलिसों तक के अंदर शिरकत करते। आयतुल्ला बेहजत खुद फरमाते कि बाद साहिब मारिफत अफराद ने खुद इमाम ज़माना अलैहिस्सलाम को इन मजालिस से तवस्सुल के अंदर हाजिर होते हुए देखा है, मजालिस से तवस्सुल में और खास तौर पर मजालिस से हदीस से किसान। देखिए बहुत अहम बात है, इनहराफात जो आ रहे हैं उसके अंदर एक इनहराफ ये जिस पर कभी हमारी पूरी गुफ्तगू होगी, एक नशिस्त होगी, इनहराफात जो फिक्री जो दीनदार तबके के अंदर जो इनहराफात आए उसमें पूरी एक जो इनहराफात आ रहे हैं उस पर पूरी हमारी गुफ्तगू होगी कि हदीस किसा तक के लिए अब इस किस्म के नारे लगने शुरू हो गए कि हदीस किसा जो है वो अनऑथेंटिक है, और बहुत से नाम निहाद इल्मी हलकों से बाज़ोकात ये बात आ जाती है जिसमें हमारी पूरी इंशाल्लाह कभी गुफ्तगू होगी। आयतुल्ला बेहजत फरमाते हैं कि साहिब मारिफत अफराद ने खुद देखा है कि इमाम ज़माना अलैहिस्सलाम मजालिस तवस्सुल में हाजिरी देते हैं, हाजिर होते हैं, और मजालिस हदीस किस्सा में खुद आते हैं। ये खास तौर पर एक बात है, और ये भी बात बहरहाल कही गई है कि न सिर्फ ये कि खुद इमाम ज़माना बल्कि साहिब मारिफत अफराद ने खुद देखा है कि पैगंबर इस्लाम अमीरुल मोमिनीन शहजादी फातिमा ज़हरा और इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम भी इन तमाम मजालिस और महाफिल में शरीक होते। जब पूछा गया आयतुल्ला बेहजत से कि क्या जजीरे खजरा वाली रिवायत की कोई तदबीक हम बरमूडा ट्राइंगल से कर सकते हैं, तो आयतुल्ला बेहजत ने फरमाया कि इमाम हर जगह पर मौजूद और मोमिन का दिल जजीरे खजरा है जिस पर हजरत हुज्जत के कदमों के निशान आते। अच्छा, हम बड़े खुश हैं, हम बड़े मुतमईन हैं इमाम का गायब होना। जब भी कहा जाता है कि बहुत सारी दुआओं में भी है और बड़े बड़े उलमा और मराजे से बात पूछी गई जो कि एक दुआ है तहसीबुल अहकाम की दूसरी जिल्द में भी और बहरुल अनवार की दूसरी जिल्द में भी कि परवरदिगार मेरे दीन में कोई मुसीबत को करार ना दे। जब पूछा गया कि दीन की मुसीबत क्या, तो उलमा और मराजी यही बात फरमाते हैं कि इमाम का गायब होना इससे बढ़कर दीन की कोई मुसीबत नहीं। कि आपका इमाम मौजूद हो, आपका इमाम जिंदा हो, आपके दरमियान जिंदगी बसर करता हो, लेकिन आप उसे देख ना पाए, आप उससे उस लिहाज से राबिता ना कर पाए, तो बहरहाल ये दीन की एक बहुत बड़ी मुसीबत है जिसको हमें महसूस करना चाहिए कि हम कितनी बड़ी मुसीबत में मुब्तला हैं। और जब इंसान मुसीबत में मुब्तला होता है तो उसको दफा करने के लिए कितने हाथ पांव मारता है, कितनी दुआएं करता है, तो इसी लिहाज से इस सिलसिले में दुआओं की बड़ी अहमियत है। यही वजह है कि देखिए लोग आइम्मा से इल्तिमा से दुआ के लिए आते थे कि मौला आप खुदा से ये हमारा काम करवा दीजिए, यानी इमाम से आकर इल्तिमा से दुआ करते थे। हजरत हुज्जत आपसे इल्तिमा से दुआ के लिए कहते हैं। कितनी आराम से आपने ये बात सुन ली कि हजरत हुज्जत अलैहिस्सलाम आपसे इल्तिमा से दुआ करते हैं कि मेरे मानने वालों मेरे जहूर के जल्दी के लिए दुआएं किया करो। तो बहरहाल बिल आखिर आने वाला आएगा और लोगों को आकर माला माल कर देगा, मारेफत के खजानों से माला माल करेगा, दिनों दुनिया की हर चीज आपको अदा करेगा। और क्यों ना हो कि वो सखी और करीम खानदान का खून उसकी रगों में दौड़वा। हालाता का तसलसल आखिर कैसे खत्म हो सकता है? कसीम जन्नत और नार का फर्जंद लोगों में अपनी आदिलाना और करीमाना नेमतों को तकसीम करेगा। और ये फातेह बद्र हुनैन का फर्जंद जब आएगा तो तमाम दुनिया के शहरों को फतह कर लेगा। लोग इसके पास इस तरह से आएंगे जिस तरीके से शहद की मक्खियां अपनी मलका और अपने सरदार के गिर्द आकर जमा होते हैं। फरिश्ते उस वक्त नाजिल हो रहे होंगे और हकीकतन लोगों को उस वक्त तनज़्ज़ुल मलाइकत व रूह की जाहिरी तफसीर समझ में आ जाएगी। बकरियां और शेर एक घाट पानी पिएंगे और छोटे छोटे नन्हे बच्चे सांप और बिच्छुओं के साथ खेला करेंगे। ये उसका बेटा है, ये इमाम ज़माना अलैहिस्सलाम के, जिसके अदल के लिए शायर ने कहा है कि हाफिज अगर वो अदल जनाबे अमीर का, शोला पहन ले जिस्म पे कुर्ता हरीर का। उसका फर्जंद है। तो बहरहाल जब ये आकर अपनी आदिलाना हुकूमत को कायम करेगा, उसे अमीरुल मोमिनीन तक देखने के ख्वाहिशमंद। और यही वजह है कि इमाम ज़माना अलैहिस्सलाम का एक लकब ऐनुल हयात भी, जिंदगी का सर चश्मा। असलन हमारी अपनी पूरी जिंदगी इमाम ज़माना अलैहिस्सलाम की मरहूने मिन्नत, उन्हीं के सदक़े में हम लोग जी रहे हैं। इमाम का एक लकब रबीउल अनाम भी, इंसानियत की बहार। वाकईतन इंसान की तमाम तर सलाहियतें साकित और जामिद होकर रहे होने के बाद आप ही की बदौलत हयात नौ पाएंगे। इमाम का एक लकब मुताहिरुल अर्थ भी, आप जमीन को कुफर शिर्क और गुनाह की आलूदगियों से बिल्कुल पाक कर देंगे। इमाम का एक लकब यासूबुल मुत्तकीन भी, मुत्तकीन का पेशवा। इस तरह इमामुल मुत्तकीन अमीरुल मोमिनीन अलैहिस्सलाम का लकब है यासूबुल मुत्तकीन, मुत्तकीन का पेशवा इमाम ज़माना का एक लकब। आपका एक लकब काशिफुल बलवा भी, बलाओं का दूर करने वाला। जितनी दुख तकालीफ और परेशानी आज हमको नजर आती हैं, आप देखेंगे कि कितनी तेजी के साथ वो सब चीजें दूर हो जाएंगी। इमाम का एक लकब अल मुज़ख़्खिर ले तजदीदिल फ़राइज़ व सुनन भी, वाजिबात और सुनन इलाही की तजदीद का जखीरा। लोग ये समझते हैं, जैसे मैंने अभी कहा था ना कि इमाम आएंगे बस आराम ही आराम और सुकून और सुकून फौरन ही हो जाएगा। कितनी मेहनत करनी पड़ेगी, कितनी कोशिशें करना पड़ेंगी। मैं रिवायत आपको आज मौका मिला तो सुनाऊंगा कि आइम्मा ने बयान फरमाया कि जब आएंगे तो उनके साथ देने वाले अपनी सवारियों पर ही अपना खून और पसीने को बहाएंगे। मुसलसल इतना काम करना पड़ेगा, इतना काम करना पड़ेगा और एक एक वाजिबात और एक एक मुस्तहबात पे इतनी सख्ती के साथ अमल दरामद होगा कि बाकायदा एक जखीरा है उनके पास। अल मुज़ख़्खिर ले तजदीदिल फ़राइज़ व सुनन, ये आकर चीजें माफ नहीं हो जाएंगी, शरीयत मौतल नहीं हो जाएगी, बल्कि पूरी भरपूर तरीके से इस्लामी अकदार का निफाज होगा। और हम हैं कि हम सो रहे हैं गालिबन, और फकत चंद दुनियावी नेमतों के लिए हम इमाम को चाहते हैं। यानी कितनी कम कीमत लगाई है हमने अपने इमाम ज़माना अलैहिस्सलाम की माज़रत, सिर्फ इतनी छोटी छोटी चीजों के लिए हमें इमाम दरकार। इस अजीम नेमत इलाही की यह कीमत। तो बहरहाल इमाम अलैहिस्सलाम, देखिए बात और आपकी खिदमत में अर्ज कर दी जाए कि इमाम खुद तड़प तड़प कर अपनी ताजील फरज के लिए दुआएं करते। अम्मन युजीबुल मुस्तर्रा इज़ा दाअहु व यक्शिफुस्सु, ये जो आप पुरानी आयत सुनती हैं ना, यहां पर मुस्तर से मुराद कि जब कोई मुस्तर परवरदिगार की बारगाह में दुआ करता है तो परवरदिगार उसकी बात को सुनता है, उसकी दुआ को कबूल करता है। यहां मुस्तर से मुराद इमाम ज़माना अलैहिस्सलाम की ज़ाते गिरामी। इमाम के अपने एहतराम में परवरदिगार आलम इमाम की दुआओं को कबूल कर लेता। और ताजील फरज का इंतजाम हो भी जाता लेकिन इमाम अपनी दुआ को वापस ले लेते। इमाम की दुआ कबूल हो जाए होने के बाद इमाम अपनी दुआ को वापस लेते, कहते हैं कि उम्मत तैयार रही। मैं अगर इस वक्त आ भी गया और जहूर मैंने कर भी लिया तो मेरी अपनी उम्मत मेरे खिलाफ हो जाएगी। आपको पता है कि इमाम के खिलाफ होने के मायने क्या है? काफिर हो जाना। अभी उम्मत तैयार ही नहीं। जब भी उलमा बहुत से जुमले कहते हैं ना, बहुत से उलमा कि अरे इमाम हमारा कब गायब है, इमाम हाजिर है, उम्मत पूरी की पूरी गायब है, हम गैबत में है, इमाम गैबत में नहीं। उम्मत हाजिर ही नहीं, उम्मत तैयार ही नहीं। जब उम्मत तैयार नहीं तो इमाम की नुसरत क्या करेगी? तो देखिए ये ऐसे अफराद जो अभी इतने कच्चे दिमागों के, जो ना जाने कौन कौन से इनराफात फिक्री और जहनी और मजहबी और हर किस्म की आलूदगियों के अंदर हैं, अभी इनके जहन तैयार नहीं हुए। इमाम ने अगर जहूर कर भी लिया तो ये इमाम के खिलाफ हो जाएंगे, इमाम अपनी दुआ को वापस लेते। जब भी हमारे मौलाना मोहतरम गुलाम अली वजीरी साहब अक्सर अपनी तकरीर में मस्जिद में ही तो कहते हैं कि इमामत को बर्दाश्त करना आसान काम नहीं, तुमसे ये दो रकत का पेश इमाम तो बर्दाश्त होता नहीं, ये दो मसाइल तुमको बताते तो मानने से इनकार कर देते। जब वो आकर पूरे पूरे सुनन इलाही का और फराइज का इम्प्लीमेंट करेगा और नफाज करेगा और तुम्हारी एक एक चीज के ऊपर हुक्म लगाएगा तो तुम उसका जब उस वक्त इनकार कर दोगे। तो इमाम अपनी इस दुआ को वापस लेते। पिछली दफा किसी खातून ने पिछले लेक्चर के बाद मुझे एक पर्चा भी दिया जिसमें एक सवाल था, बड़ा अच्छा सवाल था कि भाई जब इमाम ज़माना अलैहिस्सलाम गैबत में है और खुदाई अमान में है तो फिर हम दुआए सलामती इमाम ज़माना क्यों पढ़ते? अच्छा सवाल है भाई, वो तो खुदाई खुदा की तरफ से हिफाजत में है तो आखिर दुआए सलामती इमाम ज़माना हमें पढ़ने की ताकीद क्यों? तो देखिए बात और वजह इसकी ये है कि इमाम ज़माना यकीनन खुदाई अमान में है, उम्र उनकी तवील है बाइज़न खुदा, लेकिन इमाम को आकर करबला वालों का इंतकाम लेना है और बहुत सारे हिसाबात चुकाने, बहुत सारे हिसाबात चुकाने। और इमाम जब अपने मानने वालों पर मजालिम भी देखते हैं और हमारी हालत जार भी देखते हैं तो इमाम इतने महजून और गमगीन होते हैं कि इमाम अक्सर बीमार पड़ जाते हैं, अक्सर बीमार पड़ते हैं इमाम। इसी वजह से हमको ये हुक्म है कि हम दुआए सलामती इमाम ज़माना अलैहिस्सलाम कसरत के साथ पढ़ें। इमाम बीमार भी पड़ते हैं, इमाम गमगीन भी होते हैं, इमाम रोते भी हैं, सारी सारी रात जागते भी हैं, किस किस तरीके से अपनी उम्मत के लिए कारहाए इमामत को मुसलसल सर अंजाम दे रहे हैं। पूरी दुनिया का एक निज़ाम इमाम के अंडर में जिस तरीके से चल रहा है सारा, वो सब अपने तमाम फराइज को अंजाम दे रहे हैं और उसके साथ साथ इंतहाई महजून और मगमूम और मुस्तर होने की वजह से शिद्दत के साथ ज्यादातर हालात के अंदर बीमार पड़ जाते हैं। उस वजह से हमको ये हुक्म है कि हम दुआए सलामती इमाम ज़माना अलैहिस्सलाम पढ़ते रहें। बहुत सारे हिसाबात चुकाने हैं, बहुत इंतकामात लेने हैं और हमारे पांचवें इमाम तो ये बात इरशाद फरमाते थे एक औरत का बाकायदा नाम लेकर कि हजरत हुज्जत उसको उठाएंगे और उसको ताजियाना मारेंगे, ताजियाना, और दुख्तर रसूल फातिमा तो जहरा सलामुल्लाह अलैहा का इंतकाम लेंगे उस औरत। रावी ने कहा मौलाना मौला ताजियाना क्यों मारेंगे? कहा उम्मे इब्राहिम मारिया किप्तिया पर तोहमत लगाने की वजह से। रावी हैरान रह गया, मौला इतनी ज्यादा ताखीर यानी इसका बदला लेने के लिए, यानी पैगंबर इस्लाम खुद बदला ले सकते थे। मारिया किप्तिया तो पैगंबर इस्लाम की जौजा थी ना, जब उन पर तोहमत एक औरत ने लगाई पैगंबर खुद बदला ले सकते थे। कहा कि नहीं, पैगंबर को खुदा ने रहमत बनाकर मखलूक पर मबूस किया और हजरत कायम को दुश्मनों से इंतकाम लेने के लिए मबूस किया। तो हर शख्स अपना काम यानी करेगा और यही वजह है कि जैसे कि आप लोगों की खिदमत में पहले भी अर्ज किया जा चुका कि आयतुल्ला जंजानी फरमाते थे कि इमाम ज़माना अलैहिस्सलाम पूरा वाकये करबला शुरू से आखिर तक रोजाना दो मरतबा अपनी आंखों से देखते, रोजाना दो मरतबा। सोचिए कि कोई शख्स अब तक जिसने भी वो अमल सीखा है कि जिससे वाकये करबला को अपनी आंखों से देखा जा सकता, वाकये करबला को अपनी आंखों से देखा जा सकता है। कोई भी शख्स बर्दाश्त नहीं कर सका और ज्यादा से ज्यादा रुखसतीय इमाम हुसैन जब खेमों से इमाम निकल रहे थे सिर्फ उस वक्त तक देख सका, उसके बाद बर्दाश्त नहीं कर सका और बेहोश हो गया। तो इमाम पूरा शुरू से आखिर तक रोजाना दो मरतबा इस वाक़े को देखते हैं। आप खुद सोचिए कि इमाम जमाना किस कदर इज़्ने ज़हूर के लिए तड़प तड़प कर दुआ करते होंगे कि इन जालिमों से आकर इंतकाम लिया जाए। नहीं, सवाल अभी जरा अपने पास रखिए क्योंकि अभी जरा थोड़ा पूरी बात मुकम्मल हो जाए, क्योंकि फिर हम सवाल में चले जाएंगे तो आज का मौजू रह जाएगा। इंशाल्लाह आखिर में वक्त मिला तो जरूर पूछिएगा। तो अब इसके अंदर ये मसला है कि अभी हम जो गुफ्तगू कर रहे थे उसमें ये बात आई कि इमाम खुद अपनी आंखों से वाकए करबला को पूरा देखते हैं। शेख हुसैन शमा ये करबला में एक इंतहाई आबिद और जाहिद शख्स थे और 100 साल पहले तकरीबन करबला में मौजूद थे। और इतनी अजीम शख्सियत थी शेख हुसैन शमा की कि 50 साल तक तकर्रुब खुदा हासिल करने के लिए शेख हुसैन शमा शमा जलाते रहे हरामे इमाम हुसैन अलैहिस्सलाम। और इसी वजह से इनका नाम शमा पड़ गया। 50 साल तक एक दिन के नागे के बगैर शमा रोशन की है इमाम हुसैन के हरम। एक दिन हरम के जो कलीद बरदार जो मुंतजिम था केयर टेकर, उसने देखा कि हरम में इमाम हुसैन अलैहिस्सलाम ये जो पूरी जरी है इसमें पाइती की तरफ जनाब हजरत अली अकबर अलैहिस्सलातु वस्सलाम की कब्र मुबारक है। तो वहां से देखा कि हजरत अली अकबर के पांव के पास से जमीन हरम की नीचे की तरफ धंस रही है। रोजे के जो कलीद बरदार थे उन्होंने शेख हुसैन शमा, क्योंकि इंतहाई इबादत गुजार आबिद जायद हर वक्त पाको पाकिजा और बावजू रहने वाले, इनको अपने पास बुलाया और कहा कि आपको नीचे सरदाब में जाना है जहां कब्रें हैं और वहां देखना है कि मिट्टी जो सरक रही है इसका क्या मामला। शेख हुसैन शमा वहां पर गए, उसके साथ ही कुछ माहिर फन जो कि इंतहाई मुत्तकी परहेजगार भी थे, मजदूर वगैरह खुदाई के लिए, उनको अपने साथ लेके गए। शेख हुसैन शमा ने एक रस्सी भी अपनी कमर से बांधी। ये वो वाक्य है जो शेख हुसैन शमा ने इस वाक्य को गुजरने के बाद अपने जमाने के जो मर्जे थे और कितने ही उलमा उस वक्त उनके साथ बैठे हुए थे उनको बराह रास्त ये वाक्य सुनाया। शेख हुसैन शमा की कमर में रस्सी बांधी गई और उस पहले थोड़ी सी खुदाई की कि एक आदमी नीचे जा सके। इनके हाथ में चिराग दिया गया ताकि वो वहां से जहां जिस जगह खुदाई हुई थी नीचे की तरफ जाए। शेख हुसैन शमा ने नीचे की तरफ गए, आहिस्ता आहिस्ता चिराग लेके नीचे उतरे। नीचे उतर के देख के हैरान रह गए कि सरदाब जो है नीचे का जो हिस्सा है तो बिल्कुल खाली है, वहां कुछ भी नहीं। लेकिन देखा कि उस सरदाब जो नीचे का जो तहखाना था उसमें खुद एक जगह से मिट्टी थोड़ी सी जमीन की तरफ धंसी हुई। इन्होंने जमीन की उस मिट्टी को थोड़ा सा फिर हटाया और सुराख करके फिर उसके नीचे भी रस्सी से उतरे, खोदा उसको और नीचे की तरफ उतरे तो देखा कि एक और उसके नीचे दूसरा सरदाब भी, एक और तहखाना। वहां उतर के जो उन्होंने मंजर देखा है शेख हुसैन शमान उस मंजर को बर्दाश्त नहीं कर सके। और उस हुसैन के जितने भी वाकयात हैं अगर आप उसके अंदर देखें तो एक दो लाइनों से ज्यादा हमें उसकी तफसील नहीं मिलती। या तो एक उसको मना किया जाता है बताने से या जो भी इस तरह की सूरत हाल, सिर्फ एक जुमला आकर शेख हुसैन शमा ने बताया कि तमाम शुहदाए करबला के लाशें खून के अंदर लथपथ लिबासों के साथ क़िबला रुख लेटे हुए उस सरदाब में, और पूरे जिस्म के कपड़ों हत्ता के जो कपड़े के जो बटन होते थे, बटन उस जमाने में कपड़े के हुआ करते थे, वो भी मुकम्मल तौर पर खून आलूद थे कि जैसे कि अभी अभी शहीद हुए। इस वाक़े को बरहरास उस जमाने के मर्जे ने सुना और उलमा के सामने शेख हुसैन शमा ने इस वाक़े को आकर बयान किया। तो आप सोचिए कि इमाम दो दफा इस पूरे वाकये को रोजाना देखते हैं और उनके जिस्मों की भी जियारत करते हैं तमाम शुहदाए करबला की। आप खुद सोच सकते हैं कि इमाम किस कदर शिद्दत के साथ इज़्ने ज़हूर के मुंतजिर होंगे कि आए और आकर इन जालिमों से आकर इंतकाम लें। देखिए खुद इमाम ज़माना अलैहिस्सलातु वस्सलाम جس اللہ مصلی علی محمد. انتہائی ایکٹیولی کارہائے امامت انجام دے رہے ہیں, لوگوں سے ملاقاتیں بھی کر رہے ہیں. خود آیت اللہ بہجت سے جب یہ سوال پوچھا گیا کہ کیا آپ نے امام زمانہ علیہ السلام کی زیارت کی ہے, تو آقا بہجت نے جواب دیا کہ میں نہیں کہتا کہ مجھے امام زمانہ کی زیارت نصیب نہیں ہوئی, میں یہ نہیں کہتا. دیکھیے علماء اپنے علمی لحاظ سے چیزوں کا جواب دیتے ہیں. میں یہ نہیں کہتا کہ مجھے ان کی زیارت نصیب نہیں ہوئی. دیکھیں آیت اللہ بہجت برزخی آنکھ رکھتے تھے, ان کے شاگرد جو حجت الاسلام روحی ہیں ایران والے, ایک انڈیا والے بھی روحی ہیں, ان کی بات نہیں ہو رہی, ایران کے ایک حجت الاسلام روحی, وہ فرماتے تھے کہ آقا بہجت برزخی آنکھ رکھتے تھے اور لوگوں کے, وہ جیسے کہ آپ مشہور ہے کہ چہروں کو دیکھ کے پتہ چلا لیتے تھے بہت سی چیزیں. جب بھی کبھی کسی محفل میں جانے لگتے تھے آقا بہجت تو مسلسل یا ستاروں کا ورد کرتے رہتے تھے, پروردگار لوگوں کے گناہوں سے مجھے مطلع نہ فرمانا. اور امام زمانہ علیہ السلام کے لیے خوب شاعری بھی کیے, بڑے باذوق تھے, اور اپنی پوری شاعری کا ایک چوتھائی حصہ فقط امام زمانہ علیہ الصلوۃ والسلام کے لیے وقف کیا تھا. تو بہرحال زیارت, بہت سی چیزیں ایسی ہیں کہ جو لوگوں نے دیکھی ہیں, خاص طور پر جو مشتاقان زیارت ہیں, جب انہوں نے امام زمانہ کو جب کبھی دیکھا بھی, کیونکہ بہترین مقام امام کو پانے کا وہ ہے میدان عرفات. امام لازمی ہر سال حج پر ضرور موجود ہوتے ہیں, اور بہت سی علامات تو علماء فرماتے ہیں کہ ایسی ہیں کہ جن سے ان کو دیکھ کر بھی پہچانا جا سکتا ہے. ویسے تو ہمیں نہیں پتا کہ امام زمانہ کون, اور نہ ظاہر ہے کہ 100% یہ بات بتائی بھی نہیں جا سکتی, لیکن جو جن لوگوں نے اب تک ان کو دیکھا وہ احرام کے رنگ سے امام زمانہ کو پہچانتے ہیں. امام زمانہ علیہ السلام حج کا جو احرام پہنتے ہیں وہ مکمل سفید رنگ کا نہیں ہوتا, بلکہ ہلکے کریم کلر کا ہوتا. اس سے بھی دیکھ کر اکثر لوگوں نے ان کو پہچانا, اور جو مختلف لوگوں سے جب باتیں سامنے آتی ہیں تو علماء نے اس کا نتیجہ یہ نکالا کہ مکمل سفید لباس احرام نہیں, زیادہ تر ہلکے کریم کلر میں امام احرام کو پہنتے. رسول اللہ بہجت نے یہ بات بیان فرمائی, بس شرط یہ ہے امام زمانہ سے ملاقات کے لیے کہ انسان گناہوں اور برائیوں سے آلودہ نہ ہو, اور گناہوں سے دور رہنا ہی سب سے بڑی تیاری. آپ نے دیکھا کہ اس کلپ کے اندر بھی, یہ جو آپ کو دکھایا گیا ابھی, اس میں جب امام نے کہا کہ میرا ظہور نزدیک تر ہے تو پوچھنے والے نے کہا کہ کب آپ کا ہوگا, کہا تم سے زیادہ بوڑھے افراد بھی میرے ظہور کو پالیں گے, اور جس نے سوال پوچھا تھا ان کی عمر اس وقت 62 سال تھی. تو ظہور انشاءاللہ بہت نزدیک تر ہے, اور ہماری دعا ہے کہ ہم اپنی آنکھوں سے ان کے وجود زیجود کو اس دنیا پہ حکومت کرتا دیکھیں. آقا بہجت ایک بات اور بھی کہتے تھے کہ دیکھیے جو گناہوں سے بچنا ہے یہ بڑے بہت اہم چیز, مردان خدا کبھی بھی لہو لائب کی طرف نہیں جاتے, اور نہ ہی لہو لائب کے اندر اتنی طاقت اور قوت ہوتی ہے کہ وہ مردان خدا کو اپنی طرف متوجہ کر سکے. جب بھی بہت سے علماء بیان فرماتے ہیں کہ مشتاقان زیارت جو ہیں ان کو ایک تو یہی تقوی الہی اختیار کرنا چاہیے, اور کثرت کے ساتھ امام کی زیارت کے لیے درود کو پڑھنا چاہیے. تیسری چیز یہ ہے امام کی زیارت کے لیے, اور ان کے وہ ہے دل سے تعجیل فرج کے لیے دعائیں کی جائیں. صرف یہ نہیں کہ ہمارے فلاں فلاں مسئلہ حل امام آ کے کر دیجیے, نہیں, تعجیل فرج کے لیے دل سے دعائیں. اور زیادہ تر اوقات میں مسجد جمکران میں انسان کو چاہیے کہ اپنی نمازیں پڑھے جس کو یہ سہولت حاصل ہو, اور خاص طور پر حضرت حجت دعا کرنے کی بڑی تاکید کرتے ہیں, اور دعاؤں کے حوالے سے ایک تو یہ مسجد جمکران کی بھی میں نے بات بتائی. دیکھیے مسجد جمکران خود ایک امام کے ظہور کی نشانیوں میں سے ایک, मस्जिद जमकरान जब बनी नहीं थी, खुद आयतुल्ला मरशी कहते हैं कि इतनी तेज रफ्तारी के साथ, क्योंकि बिल्कुल जंगल में था, जंगल में मस्जिद थी और कोई वहां पर आता भी नहीं था, एक बल्कि डर सा महसूस होता था वहां जाना, लेकिन आहिस्ता आहिस्ता ये मस्जिद बनी, लोग वहां पर जिस जमाने में इसकी वैसे तामीर हो रही थी, और उसके बाद इतनी अजीमुशानी मस्जिद बनकर तैयार हो गई। आज वहां पर कदम रखने की जगह नहीं होती, जो मखसूसी की जो शबें जिस तरीके से आती हैं, खुद ये हजरत हुज्जत की जहूर की अलामतों में से एक है मस्जिद जमकरान। खास तौर पर इमाम जमाना दुआओं के सिलसिले में सहीफे कामिला पढ़ने की बड़ी ताकीद करते हैं, सहीफे कामिला। और एक वाकया भी जो कि बहुत तफसीली वाकया है, वो पढ़ने का तो वक्त नहीं, लेकिन उसका वो मैं आपकी खिदमत में बस बयान कर दूं कि अल्लामा मजलिसी अव्वल, जो खुद अल्लामा मजलिसी के वालिद थे, उनके हवाले से एक वाकया है जिसमें इमाम ने बड़ी सख्ती के साथ ताकीद की थी कि लोग सहीफे कामिला जरूर पढ़ा कर, और मजलिसी सानी यानी मजलिसी दोम यानी जिनको अल्लामा मजलिसी कहा जाता है, वो कहते हैं कि मेरे वालिद ने इस वाकये के बाद सहीफे कामिला के सिलसिले में इतना काम किया है कि 40 साल तक मुसलसल सहीफे कामिला की तजदीद कर उसकी तरबीज करते रहे, यहां तक के शियों में से कोई घर ऐसा नहीं था कि जहां पर सहीफे कामिला ना पहुंचा दी गई, अल्लामा मजलिसी के वालिद। और हम जरा सा सर्वे करते हैं बाज़ औक़ात तो मालूम ये चलता है कि 10% मोमिनीन के घर में भी सहीफे कामिला मौजूद नहीं। तो इमाम ज़माना अलैहिस्सलातु वस्सलाम खास तौर पर सहीफे कामिला पढ़ने की बड़ी ताकीद करते, और वैसे भी अगर आप देखें एक और अहम तरीन बात कि इमाम ज़माना दुआओं के सिलसिले में तीन वसीलों को बहुत अहमियत देते, तीन वसीले, पैगंबर इस्लाम का वसीला, हजरत अमीरुल मोमिनीन का वसीला और शहजादी कौनैन फातिमतुज़्ज़हरा सलामुल्लाह अलैहा का वसीला। तो बहरहाल एक बात और भी है जो अली अपने महज़ियार के वाक़े में भी इमाम ने एक पैगाम दिया था और कहा था कि हमारी तुमसे मुलाकात इस वजह से नहीं होती कि तुम अपने बूढ़े और कमजोर लोगों पर रहम नहीं करते हो और तुम कतई रहमी से काम लेते हो, यानी अहम वजह इमाम ने अपनी ज़ियारत ना होने की बताई कि तुम अपने बूढ़े और कमजोर लोग, देखिए कमजोर लोग जो इल्म के लिहाज से कमजोर हों, माशी एतबार से कमजोर हों, फिक्री एतबार से कमजोर हों, अकायद के लिहाज से कमजोर हों, इनकी अब बढ़कर आगे कुमुक करनी है, इनकी मदद करनी है, इनको आगे बढ़ाना है। बूढ़े अफराद घर में माँ है, बाप है, सास है, ससुर है, कुछ इस तरह के दादा दादी नाना नानी घर में अज़्वे मौत्तल बनकर पड़े रहते हैं, उनसे नौजवान हजरात लड़के और लड़कियां या शादीशुदा हजरात बाकायदा उनके साथ मुखालिफत जबान दराजी इस तरह से करना शुरू कर देते हैं। कमजोर हो चुके हैं लोग, बूढ़े हो चुके हैं, इन पर रहम कीजिए। तो इमाम ने फरमाया कि तुम अपने बूढ़े और कमजोर लोगों पर रहम नहीं करते हो और तुम कतई रहमी से काम लेते हो, इस वजह से हमारी तुमसे मुलाकात नहीं होती। और खास तौर पर जो छठे इमाम से रिवायत है कि हर शब जुमा सूरह बनी इसराइल की तिलावत, ये जो भी शख्स करेगा वो यकीनन इमाम ज़माना अलैहिस्सलाम को दर्क कर लेगा और वो उनके मददगारों में शामिल होगा। तो इमाम ज़माना पर अभी कसरत के साथ दुरूद पढ़ने के हवाले से भी बात आई, छठे इमाम ये जुमला इरशाद फरमाते हैं कि खुदा कयामत के दिन एक दिनों को एक खास शक्ल में मबूस करेगा, दिनों को, जुमे को सबसे आगे आगे रखेगा, जुमा जो है वो जन्नत के दरवाजे पर आकर खड़ा हो जाएगा, जो जुमे के दिन सबसे ज्यादा मोहम्मद वाले मोहम्मद पे दरूद पड़ेगा उसको शफात मिलेगी। इब्ने सनान जो रावी है वो कहने लगा कि मौला हम कितनी दफा ज्यादा से ज्यादा दरूद कितना शुमार होगा, इमाम ने कहा 100 मरतबा। कहा मौला जुमे के दिन कौन से वक्त में हम इस दरूद को पढ़ें, कहा असर के वक्त। मौला कैसे पढ़े, तो इमाम ने फरमाया कहो अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद व अज्जिल फरजहु। अली इब्ने ताऊस फरमाते हैं जुमे से मुराद हजरत साहिब आखिरुज़्ज़मां, वो मुराद। अब खुद सोचिए कि अमीरुल मोमिनीन के जरा अजमत जलालत का सोचिए, और वो इतनी अजमत व जलालत रखने के बाद इमाम जमाना के इस कदर मुश्ताक हैं कि खुद अमीरुल मोमिनीन फरमाते हैं, मैं उनकी हुकूमत के अय्याम में उन्हें देखने का किस कदर मुश्ताक हूं। और मुसलसल मोमिनीन उनके जिक्र और उनकी याद के सागर पिएंगे और उनकी याद के सिवा किसी की याद ऐसी नहीं होगी। ये खुद अमीरुल मोमिनीन का जुमला है। ये वो अली कह रहा है कि जिसके फजाइल की कोई हद और इंतहा नहीं। और बाकायदा आयतुल्ला बहजत फरमाते कि आयतुल्ला मिर्जा हुसैन नूरी ये सामर्रा में थे, इनका एक बाकायदा एक दस्तूर था। देखिए मौला अमीरुल मोमिनीन की भी जरा शान बयान हो जाए, क्योंकि 13 रजब अभी गुजरी है कुछ ही अर्से पहले। मिर्जा हुसैन नूरी का सामर्रा में दस्तूर था कि 2 रातों में 50-50 अफराद की दावत किया करते थे तालिब इल्मों की, 50 की जुमेरात को 50 की जुमे को। एक दफा गलती से दावतनामा चला गया 100 अफराद को एक ही रात के लिए। बड़ा सख्त परेशान, अब मना भी नहीं करवा सकते, तो बहुत परेशान हुए। और परेशान होने के बाद मिर्जा हुसैन नूरी उस जमाने के एक बहुत बड़े आलिम और फकीह आखुंद मुल्ला फतेह अली सुल्तानाबादी के पास गए। आखुंद मुल्ला फतेह अली सुल्तानाबादी उनको सारा वाकया सुनाया कि 50 लोगों का इंतजाम है, 100 लोगों को दावतनामे चले गए। आखुंद मुल्ला फतेह अली सुल्तानाबादी ने कहा कि परेशान होने की कोई जरूरत नहीं, मेरे आने तक देग में कुछ डालना नहीं। बहरहाल जब वक्त आया पकाने का, इनको बुलाया गया। फतेह अली सुल्तानाबादी वहां गए, एक कपड़ा मंगवा के देग के ऊपर रखा, अंदर खाली देग में दाएं बाएं हाथ चलाते रहे और 3 मरतबा एक जुमला उन्होंने कहा, अलीयुन खैरुल बशर वमन अबा फकत कफर। अली मनाकिब अमीरुल मोमिन जिल्द 2 में भी और बिहारुल अनवार की 26वीं जिल्द में भी है। अली बेहतरीन इंसान है और जो इसका एतिकाद ना रखे वो कतन काफिर। उसके बाद सामान सारा उठाया और देग में डाला, और उसके बाद जब खाना पककर तैयार हुआ, 100 अफराद पेट भरकर खाना खा के गए, तब भी खाने में कोई कमी वाकई नहीं हुई। इमाम जमाना उसी जद का बेटा। और दिलचस्प बात यह है कि देखिए जो फर्जंदे लापता, इसके आने के नजरिए ने अकायद उम्मत के समंदर में वहाबियत के भंवर को तोड़ के रख दिया। वो क्या है कि हकीकत यह है कि लोगों के इमाम जमाने के जद अमीरुल मोमिनीन से सख्त दुश्मनी रही, मगर अब हर तरफ से बुलंद होने वाला नारा मेहदी हमारा, इसने शियत का सर फखर से बुलंद कर दिया। हर शख्स सुन्नी हो, कादियानी हो, वहाबी हो, यही नारा लगा रहा है कि मेहदी हमारा। शियत का सर इस नारे ने फखर से बुलंद कर दिया। और अहम बात यह है कि इस नारे ने खुलाफाए सलासा के भरम को तोड़ के रख दिया कि मेहदी किसी का भी हो, कम से कम खिलाफत सलासा का वारिस हरगिज नहीं। देखिए ये वो हमारा इमाम है जो हमारी इतनी खबरगिरी रखता है और हमारी महफिलों में शरीक होता। बाकायदा उलमा से एक सवाल किया गया कि क्या इमाम जमाना अलैहिस्सलाम आने वाहिद में कई महफिलों में शरीक होते, एक ही वक्त में कई महफिलों में शरीक हो रहे। तो उलमा ने कहा कि देखिए इसमें 2 एहतमालात। अगर इमाम जमाना हाजिर हो रहे हैं, हुजूर से मुराद ये है कि उनकी नजर इनायत, वो तो हर महफिल और मजलिस पर इस किस्म की जो मजालिस तवसुल या मजालिस फजाइल जो होती हैं उसके ऊपर इमाम की इनायत खास और रहमत खास होती है, तो यकीनन इमाम जमाना इस लिहाज से अगर कहा जाए कि इमाम जमाना के हुजूर से मुराद है कि उनकी इनायत खास हो, तो हर मजलिस पर होती है। और अगर ये कहा जाए कि वो तमाम मजालिस में हर जगह पर खुद जाते हों, तो ये जरूरी नहीं। हो सकता है किसी मजलिस और महफिल में खुद जाते हो, कहीं उनका कोई वकील जाता हो, कहीं उनका कोई नायब जाता हो, कहीं उनका किसी काम पर कोई मामूर मुतवल्ली जाता हो, और उनकी शिरकत भी हजरत हुज्जत की शिरकत ही समझी जाएगी। जैसे सदर और वजीर आजम अगर किसी महफिल में नहीं जा पाते हैं तो अपने किसी नुमाइंदे को भेज देते हैं वहां। और वो जो आयतुल्ला बहजत कौल नकल करते थे कि इमाम फरमाते हैं कि तुम अपने आप को दुरुस्त कर लो, मैं खुद तुम तक पहुंच जाऊंगा, तुम्हें आने की जरूरत नहीं है, मैं खुद तुम्हारे पास चलकर आऊंगा। और यही वजह है कि हर पीर और जुमेरात को इमाम जमाना के पास जो आमाल का रजिस्टर है उसमें हमारे तमाम आमाल का इंदराज होता, तमाम आमाल का इंदराज होता। तो हजरत हुज्जत के जहूर की तैयारियों में से अहम तरीन तैयारी, ये सब चीजें लिखी जा रही हैं, गुनाहों से दूरी है, अब बहरहाल हर फिरका अब ये कहने लगा है कि मेहदी हमारा। सऊदी अरब में बाकायदा पूरी पूरी किताबें लिखी जा रही है। रियाज में हाल ही में किताब छपी है जो कि जिसका नाम है अल मेहदी। डॉक्टर मोहम्मद इस्माइल अल मकरम, उन्होंने 654 सफात पर मुश्तमिल किताब लिखी है इमाम मेहदी पर। सऊदी अरब की जितनी किताब जो हज और ज़ियारत पे सऊदी अरब जा रहे हैं, पूरी मार्केटें भरी पड़ी है इमाम जमाना से मुताल्लिक। जहां नाम देखने को नहीं आता था, इमाम जमाना के मुताल्लिक किताबों से मार्केटें भरी हुई हैं। 654 सफात पे मुश्तमिल अल मेहदी किताब लिखी है उसमें, और जिसके मुकदमे की सुर्खी यही है कि मेहदी हकीकत है खुराफात नहीं। बाकायदा उसकी हेडिंग यही है, हकीकत है खुराफात नहीं। हत्ता के अब्दुल अजीज इब्ने बाज के, जो कि मुफ्ती आजम सऊदी अरब का रह चुका अब्दुल अजीज इब्ने बाज, जिसको एक तो अब्दुल अजीज इब्ने बाज नाम के कहीं गुजरे हैं, लेकिन सबके अंदर एक ही चीज कॉमन है कि सारे ये नाबीना, ये और आजकल ये। अब्दुल अजीज इब्ने बाज को लिसानुल वहाबीन कहा जाता है, वहाबियों की जुबान। उसने यहां तक कहा कि इमाम मेहदी का कुल्लियतन जो इनकार करे, जैसे कि बहुत से मुताखिरीन उलमा अहले सुन्नत ने कहा है, उनका यह कौल कौले बातिल। इमाम जमाना एक हकीकत है। आखिरी जमाने की रिवायत में तवातुर के साथ ये बात आई है, उसने लिखा है अपनी किताब में कि अदल इंसाफ से दुनिया को इस तरह से भर देंगे कि जिस तरीके से वो जुल्म और जोर से भरी हुई होगी। तो कितने ही, अब यहां पर आपने पिछली दफा भी सुना कि बहुत सारे मुफक्किरीन नाम निहाद जो है गामिरी टाइप के, वो कहते हैं कि कुरान और हदीस बिल्कुल खामोश है इमाम जमाना से। हालांकि 6,207 रिवायात सिर्फ और सिर्फ इमाम जमाना के मुताल्लिक, जिसमें से 33 असहाबे रसूल से मरवी हैं, 109 उलमा अहले सुन्नत ने उनको नकल किया है, और 32 बड़े उलमा अहले सुन्नत ने तो पूरी पूरी मुस्तकिल किताबें इमाम जमाना के मौजू पर लिखी, और जिसमें से 51 रिवायतें फकत अमीरुल मोमिनीन से नकल की, और वो रिवायात जिनसे पता ये चलता है कि इमाम जमाना पैदा हो चुके हैं, जो हम लोगों का नजरिया 214 अहादीस अहले सुन्नत के अंदर मौजूद। और कितने ही बड़े बड़े उलमा जिसमें मसूदी शामिल हैं, और इब्ने सबाक मालिकी हैं, और खतीब ख्वारज़मी हैं, और फखरुद्दीन राजी हैं, अल्लामा इब्ने असीर हैं, कसरत के साथ ये सब रिवायतें उन्होंने नकल की। और बर्रे सगीर के जो उलमा हैं जिन बड़े मशहूर, वो कहते हैं कि शियों का नजरिया इमाम जमाना के मुतालिक बिल्कुल सही। मौलवी अब्दुल हक मुहद्दिस देहलवी, हत्ता के अब्दुल अजीज मुहद्दिस देहलवी, शाह वलीउल्लाह कितना मशहूर नाम है, मुल्ला अली मुत्तकी हिंदी, उन्होंने कहा कि ये इनका नजरिया शियों का बिल्कुल दुरुस्त है कि वो इमाम हसन अस्करी अलैहिस्सलाम के बेटे हैं। रियाद से जो एक किताब शाये हुए अल मेहदी, उसमें गामिदी टाइप के जो अफराद हैं जिनका नजरिया ये कि इमाम मेहदी का नजरिया कुछ नहीं है, ऐसी लोगों की जुबानों पर उन्होंने बनाया हुआ है, ऐसे अफराद की राय को उन्होंने कहा एक गुमराह लोगों की राय है, और इसको गुमराह फिरके से उन्होंने ताबीर किया। तो बहरहाल ये तमाम चीजें ऐसी हैं कि बहुत बड़े बड़े सुन्नी उलमा तक अब इस बात के कायल हैं, जो बहुत बड़ी चेंज है। अभी कुछ ही अर्से पहले डॉक्टर इसरार अहमद का इंतकाल हुआ, आपको पता है कि इब्तदाई तौर पर ये शख्स कितना ज्यादा इमाम जमाना के खिलाफ, बाद में जो उसने किताबें लिखी उसमें इंतसाब इमाम जमाना के नाम लिखा, बहुत से लोगों की राय किस तरह से तब्दील हुई। तो बहरहाल इब्ने सीरीन या इब्ने सीरीन सुन्नियों का एक बहुत बड़ा अहले सुन्नत का आलिम गुजरे, उन्होंने कहा कि मेरा तो नजरिया है कि इमाम मेहदी अलैहिस्सलाम हजरत शेखैन से भी अफजल है, हजरत अबू बकर और उमर से। जब उनसे कहा कि वो कैसे, तो उन्होंने कहा कि मेरे पास इसकी दलील ये है कि पैगंबर इस्लाम की रिवायतों में इमाम जमाना को खलीफतुल्लाह कहा गया है, जबकि हम हजरत अबू बकर और उमर को ज्यादा से ज्यादा खलीफा रसूल कह सकते हैं, उनको रिवायत में खलीफतुल्लाह कहा गया है। तो जो अपने खलफ से अफजल ना हो उसके सलफ से अफजल कैसे हो सकता। उसके बावजूद भी ये तमाम जुमले लिखने के बाद ये लिख दिया जाता है, अब जाहिर है कि अपनी बात भी तो उनको लिखनी है ना, कि ये मेहदी हमारा वाला है शियों वाला नहीं, या ये रवाफिज वाला नहीं। चले भाई ठीक है, वो मेहदी जो भी है वो आपको मुबारक हो, आने दीजिए, खुद पता चल जाएगा कि वो किसका। अलामात तेजी के साथ पूरी हो रही हैं। आयतुल्लाह बाकरुल हकीम को अक्सर उलमा कहते हैं कि इनको नफ्से जकिया कहा जा सकता है। नफ्से जकिया का कत्ल अलामाते ज़हूर इमाम में से है। आयतुल्लाह बाकरुल हकीम کو ایک مزداق کے تحت بعض علماء نفس زکیہ بھی قرار دیتے ہیں. بعض کہتے ہیں کہ دجال کا بھی ظہور ہوگا یا خروج جس کو کہا جائے, اور کب ہوگا؟ زیادہ تر کتابوں کے اندر تو آپ کو یہ ملتا ہے کہ دجال کا ظہور امام زمانے سے پہلے ہوگا, جبکہ ہمارے استاد گرامی کا کہنا ہے اور ریسرچ یہ ہے کہ وہ خود فرماتے ہیں کہ میری ریسرچ یہ ہے کہ دجال کا خروج امام زمانہ کے آنے کے بعد ہوگا, دجال و عیسیٰ دونوں امام کے بعد آئیں گے. اچھا اب ایک چیز اور, دجال ویسے تو کیا کسی ایک شخص کا نام ہے؟ جیسے کہ کہا جاتا ہے کہ جناب اس کی ایک آنکھ ہوگی اور اس کے دو ہاتھ ہوں گے اور ایک ہاتھ میں وہ لوگوں کو رزق کی چیزیں اپنے ہاتھ میں لے لے گا, دوسرے ہاتھ سے تیر و تلوار سے لوگوں کو قتل عام کرے گا. لیکن ہم دیکھتے ہیں کہ اس کا ایک مزداق ہمیں آج کل کے دور میں نظر آ جاتا ہے. ہو سکتا ہے کہ کوئی ایک شخصیت نہ ہو بلکہ ایک صفاتی نام ہو. جیسے کہ بعض اوقات ہمیں نظر آتا ہے کہ واقعتاً اگر غور کریں, جیسے یہ ڈالر, اس میں آپ دیکھ رہی ہیں کہ اس کے اوپر ایک آنکھ سی بنی ہوئی, ایک آنکھ سے یہ دیکھے گا, اور ڈالر ہی کے اوپر آپ دیکھیں کہ یہ امریکہ کا جھنڈا ہے. جیسے یہ دو ہاتھ ہیں اس کے, ایک ہاتھ میں اس نے گندم وغیرہ لے کے رکھی ہوئی ہے, رزق کے لحاظ سے لوگوں کو اس نے پریشان کر رکھا ہے, دوسرے ہاتھ میں اس کے تیر و تلوار, یہ خود اس کے اوپر ہی بنا ہوا. تو بہرحال ایک لحاظ سے صفاتی طور پر بھی لگتا ہی ہے کہ کہیں یہ وہی تو نہیں, یہ دنیا کو ایک آنکھ سے دیکھے گا, یعنی سوائے ظلم اور بربریت کی آنکھ کے اس کے پاس کوئی آنکھ ہی نہیں, یہ سوائے ہر جگہ بمباری کرنے کے اور ظلم و ستم کرنے کے کا جو بازار اس نے پوری دنیا میں گرم کر رکھا ہے. تو ایک اچھا اس لحاظ سے, اور دوسرے ہاتھ میں اس نے یہ جو سینکشنز, ابھی دیکھا ہے ایران پہ سینکشنز لگاتے ہیں, اس طرح سے کرتے ہیں کتنی چیزوں کے اوپر, یعنی آپ لوگوں کو بھوکا مارنے والی جو ان کی پالیسیاں شروع ہو گئیں, اسی طریقے سے دوسرے ہاتھ میں کیا ہے ان کے, تیر و تلوار یعنی بمباری کرتے پھرتے. اب بہرحال یہ بھی کہا گیا, جیسے کہ یہ چیزیں اخبارات میں آتی ہیں لیکن یہ اتنی اوتھینٹک چیزیں نہیں ہوتی, کہ اسرائیل میں حال ہی میں ایک بچہ پیدا ہوا ہے جو ایک آنکھ کا ہے, تو ہو سکتا ہے بہت سے افراد نے اس کو بہت مشہور کرنا شروع کر دیا کہ یہ ہو سکتا ہے کہ دجال ہی ہو, اللہ عالم ہوگا یا نہیں ہوگا, لیکن بہرحال یہ ایک صفاتی نام ہے. اچھا اب اس میں ایک بات آپ کی خدمت میں عرض کر دی جائے کہ اس کا جو طریقہ واردات ہے, طریقہ واردات وہ کیا ہے؟ دجال کا ایک طریقہ واردات وہ ہے, کیونکہ ہمارے استاد محترم نے اس سلسلے میں بڑی اچھی چیز بتائی ہے, وہ ذرا آپ سنیے.
کہ جب زمانے کے امام ظاہر ہوں گے تو ان کے لشکر کو ختم کرنے کے لیے دشمن کیا اٹیک کرے گا, اس میں یہ تھا کہ یہی اٹیک کرے گا. امام زمانہ کے لشکر کے مقابلے میں میزائل یا بم استعمال نہیں کیے جائیں گے, وہ ایک سیکنڈری چیز ہوگی. اصل یہی ہوگا کہ لشکر امام میں بے حیائی پھیلائی جائے گی. اس لیے کہ بل ہمیں باور کے واقعے سے لے امام زمانہ کے لشکر تک کے واقعے میں یہ چیز کامن, ایک اشارہ کر دوں کہ یہ چیز کہاں سے سامنے آئے, یہ دجال کے واقعے سے. دجال جب آئے گا تو اپنے ساتھ ہر وہ چیز لے کر آئے گا جو معاشرے کو بے حیا بناتی. تین چیزیں معاشرے کو بے حیا بناتی, نمبر ایک عورتوں کی بے حجابی, نمبر دو گانے بجانے کا حد سے زیادہ استعمال, اور نمبر تین رزق حرام. یہ تین چیزیں وہ ہیں جب مل کے معاشرے کو بے حیا بناتی, یہی تین چیزیں لے کے دجال آئے گا, اور لشکر امام کے خلاف اس کا بہترین ہتھیار یہ ہوگا. امام زمانہ کا سب سے بڑا دشمن دجال بنے گا, اور دجال میزائل نہیں لا رہا, ایٹم بم نہیں لا رہا, دنیاوی اسلحہ نہیں لا رہا, یہ چیزیں لا رہا.
تو بات یہاں تک پہنچی کہ بہرحال یہ کتابیں اس طریقے سے معاشرے کے اندر آ رہی ہیں. اب سب لوگ یہ کہہ رہے ہیں کہ امام زمانہ کا ظہور نزدیک تر ہے, اور بہت تیزی کے ساتھ نشانیاں جو ہیں وہ پوری ہو رہی ہیں. اور یہ بات بھی ذرا دماغ میں رہے کہ ایران کے گرد تیزی کے ساتھ جو گھیرا تنگ کیا جا رہا, اس سلسلے میں البتہ یہ ہے کہ آپ کو آج کی اس محفل میں ایک لحاظ سے دو خوشخبریاں جو ہیں وہ سنائی جائیں کہ ایران کے گرد جو اپنے تئیں گھیرا تنگ کیا جا رہا ہے اور تمام مومنین سخت پریشان, لیکن ایک واقعہ جس میں آیت اللہ مرزا مہدی آشتیانی, آیت اللہ مرزا مہدی آشتیانی خود بیان کرتے ہیں کہ میں ایک دفعہ ایک انتہائی پریشان تھا, بیمار تھا, مقروض تھا اور قرضدار بھی تھا, ہو گیا تھا, اور ایران میں دین ختم ہو رہا تھا. 1930 کی بات ہے, ایران میں دین ختم ہو رہا تھا. تو کہنے لگے ایک دفعہ میں قرآن کی تلاوت کر رہا تھا, تو جب قرآن کو میں نے کھولا تو اس میں سورہ محمد نکل آئی. میں نے فوراً مصلی بچھا کے دو رکعت نماز پڑھی اور اس کو پیغمبر اسلام کو ہدیہ کیا، اور بڑا میں متفکر بیٹھا ہوا تھا ایران کی حالت زار پر اور اپنی ان تمام تکالیف پر. میں منہ سے کہنا چاہتا تھا بڑی محبت سے یا رسول اللہ، لیکن میری آنسو آ گئے میری آنکھوں میں اور میری آواز رند گئی. اچانک سے میں نے دیکھا کہ ایک سورج کی طرح سے درخشندہ ایک چہرہ جو ہے وہ میرے سامنے آ گیا. ان کے بدن سے زبردست قسم کی خوشبو اٹھ رہی تھی اور پوری فضا اس سے معطر ہو گئی. بے ساختہ میرے منہ سے نکلا السلام علیکم یا رسول اللہ. پیغمبر اسلام خود تشریف لے آئے، مرزا مہدی آشتیانی کہتے. پیغمبر نے بہت محبت بھرے لہجے میں مجھے جواب دیا میرے سلام کا، کہا مرزا مہدی کیا ہوا؟ میرزا مہدی، یہ نہیں ہے مرزا، نہیں ہے میرزا، میرزا مہدی کیا ہوا؟ میں نے اپنا تمام دکھ پیغمبر اسلام کے سامنے بیان کیا، اپنی بیماری، اپنا قرضہ، اور کہا کہ یا رسول اللہ میں اپنی بیماری اور قرضے اور پریشانیوں پہ تو صبر کر سکتا ہوں، لیکن میں ایران کی بے دینی پہ صبر نہیں کر سکتا. یہاں دین رخصت ہو رہا ہے، نوجوان کمیونسٹ ہو رہے ہیں، اور یہاں جو تقی ارانی ہے، ایک جو کمیونسٹ تھا اس پر شیطان مسلط ہے، وہ یہاں کے نوجوانوں کو بالکل گمراہ کر رہا ہے اور کمیونسٹ بنا رہا ہے. مجھے ڈر ہے کہ ایران روس کی طرح سے ملحد اور بے دین نہ ہو جائے. تقی ارانی وہ شخص تھا جس نے اس زمانے میں توبہ پارٹی سب سے پہلی کمیونسٹ پارٹی ایران کے اندر بنائی تھی. تو بہرحال اس کے بعد 1940 کا زمانے میں یہ تقی ایرانی قتل ہو گیا. پیغمبر اسلام نے میرے جملے سنے، اس کے بعد مسکرائے، اور مسکرانے کے بعد ایک جملہ کہا جو آپ سب لوگوں کی تقویت کے لیے. پیغمبر نے فرمایا تم بے فکر رہو، میں نے ایران کو اپنے فرزند علی رضا کے سپرد کر رکھا. تو کہتے ہیں ابھی میں کچھ کہنا ہی چاہتا تھا کہ میں نے دیکھا کہ پیغمبر اسلام تشریف لے جا چکے. وہ خوشبو کئی دنوں تک اس سے میرا گھر بالکل معطر رہا. بالآخر مجھ سے برداشت نہیں ہوا، تقی آشتیانی فرماتے ہیں، اور میں نے سامان سفر باندھا اور مشہد کی طرف روانہ ہو گیا. مشہد میں جب میں امام رضا علیہ الصلوۃ والسلام کی زہری کے پاس پہنچا، اور میں نے زیارت پڑھنا شروع کی زہری کے بالکل سامنے کھڑے ہو کر، تو اچانک میں نے دیکھا کہ ایک نورانی شخصیت ایک نورانی تخت کے اوپر زہری کے اوپر جلوہ فروز ہے. یہاں اور کہنے لگے کہ مرزا مہدی علیکم السلام ہم سے کس چیز کے خواہش مندوں. میں نے ساری باتیں جو پیغمبر اسلام سے کہیں تھی وہ امام رضا علیہ الصلوۃ والسلام سے بھی کہیں. تو امام نے فرمایا کہ دیکھو جہاں تک قرضے کی بات ہے وہ ادا ہو جائے گا، بیماری قضا و قدر، بیماری جو ہے بیماری خدا کے قضا و قدر میں سے ایک ہے، بیماری قضا و قدر میں سے ایک ہے جس میں یقیناً تمہارا ہی فائدہ ہے. یعنی تم بیمار تو رہو گے، البتہ تمہاری عمر طویل رہے گی، ابھی تمہیں کافی عرصے زندہ رہنا ہے. اور تقی امام کے جملے، تقی ارانی کی طرف سے بے فکر ہو جاؤ، میں مملکت ایران کا ضامن ہوں اور یہ مملکت میری زیر نگرانی. دیکھیے بہرحال قابل تعریف لوگوں کی تعریف نہ کرنا یہ خود ایک بہت بڑا ظلم. انہوں نے جس اعتبار سے اس قوم نے 10 سال تک جنگ لڑی ہے اور اس کی حقانیت کے کتنے مظاہر سامنے آئے. آپ کو چند ایک چیزیں بھی ایک اور بھی دکھاؤں آپ کو، کہ ایران عراق جنگ کے ایک شہید جو کہ جن کی جب قبر کھودی گئی دادن جان سادر بر جانان رفتن، دادن دل جادر بر دل بر گرفتن، رفتن یاران شاباش. 30 سال کے بعد جب ان کا جنازہ کھولا گیا تو وہ بالکل ایز اٹ از
اللہ
کسی حقانیت کے 30 سال پہلے یہ نوجوان شہید ہو چکا ہے ایران عراق جنگ, جب کسی وجہ سے قبر کھودی گئی تو بالکل ویسے ہی کہ جیسے ابھی ابھی کسی کا انتقال ہوا, بال تک بالکل ویسے ہی موجود. اس قوم نے بڑی قربانیاں دی ہیں بہرحال, اور یقیناً جب بھی پیغمبر اسلام نے کہا کہ میں ان کی یہ میری ضمانت میں, تو اس لحاظ سے مرزا مہدی آشتیانی کے اس واقعے کے اندر بھی یہ بات پتہ چلی کہ بہرحال یہ مکمل امام کی زیر نگرانی حکومت چل رہی ہے, دشمن کتنا بھی کچھ کر لیں انشاءاللہ کبھی یہ نقصان نہیں پہنچا سکے. اور صرف ایرانی کی بات نہیں, اور چیزوں کی بھی امام رضا نے اور امام زمانہ نے ضمانت لی ہوئی. آیت اللہ حسن زادہ عامل یہ جو درمیان میں یہ فرماتے ہیں کہ جس وقت میری عمر 15 سال تھی, ماشاءاللہ اس وقت حیات ہیں آیت اللہ حسن زادہ عاملی, وہ فرماتے ہیں کہ مجھے کیسی بیماری تھی کہ میں میری آنکھیں بے انتہا خراب ہو گئیں, اور میں تیمم کر کے نمازیں پڑھتا تھا کیونکہ پانی اتنا نقصان دیتا کہ ڈاکٹروں نے کہا تھا اگر ایک بوند پانی بھی آنکھوں میں گیا تو تمہاری خیر نہیں. اتنی آنکھیں کمزور کہ نہ میں مطالعہ کر پاتا تھا, نہ مجھ کو صحیح نظر آتا تھا, نہ میں راستہ چل سکتا تھا. تو ایک دفعہ میں نماز کے بعد لیٹا ہوا تھا, نماز پڑھ کے لیٹا تو دیکھا کہ خواب میں امام رضا علیہ الصلوۃ والسلام تشریف لائے. کہنے لگے کیا بات ہے, آج کل ہماری زیارت کو بہت کم آ رہے ہو. میں نے کہا, کوشش کر کے میں نے کہنا چاہتا تھا کہ مولا آپ جانتے ہیں کہ میں تدریس و تصنیف و تعلیف میں مصروف ہوں, اور یہ بھی آپ ہی کی خدمت ہے, میں اس وجہ سے آ نہیں پاتا ہوں, لیکن آپ کا حکم سر آنکھوں پر, میں زمانے میں قم میں تھا, کہا میں ضرور صبح سویرے معصومہ قم کے زیارت کے لیے حاضر ہو جاؤں گا. تو دوران گفتگو امام نے فرمایا میں تمہاری آنکھوں کا ضامن, اور اس کے بعد میری آنکھ کھل گئی, میں دوڑ کر پانی کے پاس گیا اور پانی سے پورا وضو کیا, اور وہ دن ہے اور آج کا دن ہے, اس واقعے کو 55 سال ہو چکے اور میری آنکھیں بالکل ویسے ہی صحیح اور سالم ہیں, اور مجھے پورا یقین ہے مرتے دم تک میری آنکھوں میں کوئی پرابلم اور نہیں. تو وہی امام رضا, وہی امام زمانہ, سارے آئمہ, آپ کو سوچیے سچے دل سے اپنے زمانے کے امام کو پکار کے تو دیکھیں. جس طریقے سے آپ مثلا آیت اللہ وحید و خراسانی بیان کرتے ہیں کہ مدتوں میرے دماغ میں سوال گردش کرتا تھا, وہ یہ تھا کہ آیت اللہ سید محمد رضا گل پائے گانی ان کے دائیں ہاتھ میں شفا تھی, اور یہ کسی کو بھی اگر درد ہوتا تھا اور آیت اللہ گل پائے گانی اپنا دائیں ہاتھ اس درد کی جگہ پہ لگاتے تھے فوراً صحیح ہو جاتا تھا. حتیٰ کہ کینسر کے مریض ان کے پاس آتے تھے, جس جگہ کینسر ہوتا تھا وہاں آیت اللہ گل پائے گانی دائیں ہاتھ لگاتے تھے, اور وہ دائیں ہاتھ لگاتے ہی اس کا مرض صحیح ہو جاتا تھا. تو میرے دل میں بڑے عرصے سے خیال تھا میں کسی طرح سے آیت اللہ گل پائے گانی سے چیز پوچھوں. ایک دفعہ مجھ کو موقع مل گیا اور میں نے کہا کہ آغا آپ کے دائیں ہاتھ میں یہ خصوصیت کیسے ہے جبکہ بائیں ہاتھ میں نہیں. آیت اللہ گل پائے گانی مسکرائے اور کہنے لگے ایک دفعہ میں بیمار تھا, شدید میرے درد تھا اور میں ہاسپٹلائز تھا, اور اتنا میرے جسم میں اس بیماری کی وجہ سے تکلیف ہونے لگی تھی کہ میں زیارت کے لیے حرم بھی نہیں جا پاتا تھا, اور میں تڑپ کے رہ جاتا تھا. جب میں اسپتال میں لیٹا ہوا تھا ایک دن, تو میں روزے کی طرف میں نے رخ کیا اور کہا کہ مولا 40 سال ہو گئے, ہر روز فجر سے پہلے میں حرم کے دروازے پر آ کر کھلنے کے انتظار کیا کرتا تھا, اور بند دروازے کے پاس آ کر نماز شب پڑھتا تھا, اور شدید سردی اور شدید گرمی میں بھی میں پہلا ظاہر ہوا کرتا تھا. اب مجھے میری یہ توفیق کیوں سلب ہو گئی, آپ میری مدد کریں. اچانک سے میں نے دیکھا کہ میں ایک باغ میں ہوں, ایک باغ ہے خوشبو سے معطر باغ, وہاں پر ایک تخت رکھا ہوا ہے, اس تخت پہ ایک نورانی شخصیت بیٹھی ہوئی, اطراف میں پھول ہی پھول ہیں. دیکھا کہ تخت پر امام رضا علیہ الصلوۃ والسلام بیٹھے ہوئے. امام نے اپنا ہاتھ بڑھایا اور ہاتھوں سے خود ایک پھولوں کا گلدستہ بنایا اور میرے دائیں ہاتھ میں دیا. میں نے اپنے دائیں ہاتھ میں اس دستے امام کے دستے مبارک سے گلدستہ پکڑا, اچانک سے میری آنکھ کھل گئی. دیکھا کہ اسپتال میں ہوں, جسم شدت کے ساتھ درد کر رہا ہے, بے اختیار اپنا دائیں ہاتھ میں نے درد کی جگہ پہ رکھا, اچانک سے درد غائب ہو گیا. جہاں جہاں اپنے جسم پہ ہاتھ رکھتا گیا وہاں وہاں سے درد غائب ہوتا چلا گیا. مجھے اسپتال میں ایک مریض کے درد سے کرہانے کی آواز آئی, میں اپنے بستر سے اٹھا اور اس کے درد کی جگہ پہ ہاتھ رکھا, مریض کا درد بھی غائب ہو گیا. انہوں نے کہا وہ دن ہے اور آج کا دن جس بیمار پر بھی میں ہاتھ پھیرتا ہوں اس کا وہاں سے وہ درد اور وہ بیماری اور تکلیف غائب ہو جاتی. اصل بات یہ ہے لیکن اصل بات یہ ہے کہ کردار پیدا کرنا پڑے گا، تڑپ پیدا کرنا پڑے گی، لاوبالی پن کو ختم کرنا پڑے گا، دینی احکامات سے بے عمل قسم کے جو افراد ہیں، سست ہیں، جو کاہل ہیں، جو لاپرواہ ہیں، جو زبانی دعوے کرنے کے علاوہ اور ان کے پاس کوئی کام نہیں، یہ انعامات ان کو نہیں ملا کرتے۔ ہم نے کہا کہ ہم بھی کریں گے اور اس طرح سے ہو جائے گا، نہیں، اس کے لیے کچھ خصوصیات حاصل کرنا پڑتی۔ یہی وجہ ہے کہ کتنے ہی علماء یہ بات بیان کرتے ہیں کہ دیکھیے، سست، کاہل، عیش پرست، سہل پسند افراد امام زمانہ کے قافلے میں شامل نہیں ہو سکتے، یہ خاص طور پر ایک بات۔ اور ایک اور بات، بہت ہی کم وقت رہ گیا لیکن جلدی جلدی ہم اس بات کو ختم کریں، کہ دیکھیے، عورتیں بہت سی کہتی ہیں کہ بھائی ہم جو ہیں وہ امام زمانے کے لیے ظہور میں اٹھائے جانے کی دعا کیوں کریں، تو زیادہ تر ملتا ہے کہ مرد حضرات ہی یہ دعائیں کرتے ہیں، عورتیں اپنے اٹھائے جانے کے لیے دعا نہیں کرتی۔ دیکھیے، بہار الانوار کی 52 جلد میں علامہ مجلسی نے لکھا ہے کہ 300 افراد جب مکے میں موجود ہوں گے امام زمانہ کی مدد کے لیے، ان میں 50 عورتیں بھی ہوں گی، لہذا عورتوں کو بھی ویسے ہی دعا کرنی چاہیے جیسے مردوں کو۔ آج آقا نجم الدین طبسی، ان سے ہماری حج پہ ایک درس کے اس میں ملاقات بھی ہوئی تھی، ان کا ایک درس سننے کا موقع بھی ملا تھا، یہ خود فرماتے ہیں کہ ظہور سے قبل اور ظہور کے بعد کی جتنی بھی روایت ہیں اس میں دجال کی اکثر پیروکار جو ہیں عورتیں اور یہودی ہوں گی، ان کے مقابلے میں پاک دامن اور عقائد حق کی حفاظت کرنے والی ثابت قدم عورتیں، یہ بھی احقاق حق اور ابطال باطل کے لیے باقاعدہ جد و جہد اور تبلیغ کریں گی۔ دیکھیے، یہ بڑی اہم بات ہے، یہ ایسا نہیں کہ آپ کو ایسی تربیت کرنی ہے کہ امام زمانے کے سپاہی آپ مہیا کر سکے۔ یہ جو خاتون آپ کے سامنے ہیں، یہ آقا حسن نصر اللہ کی والدہ گرامی، کیسی تربیت کی کہ اتنا بڑا مجاہد انہوں نے جو ہے وہ پیدا کیا۔ اچھا، بعض ناصران خواتین کی جو تعداد ہے وہ تقریباً 7,700 یا ایک روایت میں 7,800 بھی بیان ہوئی، جو حضرت حجت کی مختلف کاموں میں مدد کریں گے۔ اور ابن حماد نے جو روایت نقل کی ہیں اس میں تقریباً 1,000 مومن مردوں کا ذکر ہے، اور اسی طریقے سے عورتوں کا بھی ذکر ہے، اور پیغمبر اسلام کی ایک روایت میں 800 مردوں کا ذکر آیا ہے اور 400 عورتوں کا ذکر آیا ہے، اور شرط اس میں یہ بیان کی گئی کہ یہ افراد جو اٹھائے جائیں گے یہ اس وقت یہ سب سے زیادہ بہتر ہوں گے، لوگ گزشتہ لوگوں سے زیادہ صالح تر ہوں گے، یعنی اچھا ہونا، صالح ہونا، یہ ایک شرط ہے ظہور امام کے سلسلے۔ اور چھٹے امام نے جو مفضل ابن عمر سے جو روایت بیان کی اس میں 13 عورتوں کا خصوصیت کے ساتھ ذکر کیا، 13 عورتوں کا، 9 عورتوں کے امام نے نام بھی بتائے ہیں، 9 عورتوں کے، وہ نام میں ابھی تیزی سے گزر رہا ہوں، اس کے بعد ایک ایک نام پہ رک کے تھوڑی سی تفصیل بیان کروں گا، لیکن آج وقت بہت ہی کم رہ گیا۔ اس میں ایک ہے سیانہ معاشتا، دوسری ہیں حبابہ والدیہ، ابھی دوبارہ یہ نام آئیں گے تو اس وقت لکھ لیجیے گا، اس وقت جب میں ڈسکرپشن بیان کروں گا۔ ایک ہے ام خالد جہانیہ، سمیہ، ام ایمن، یہ اٹھائے جائیں گے سب ظہور امام کے وقت، پھر میں ان کی خصوصیات بتاؤں گا، یہ خصوصیات انشاءاللہ آپ پیدا کریں گی تو آپ بھی اٹھائے جائیں گے۔ قنوہ، رشید حجری کی بیٹی، زبیدہ خاتون، ام خالد احمسیہ، ام سعید حنفیہ، ام خالد جہانیہ، نصیبہ، اور یہ سب کے سب نام خصائص فاطمیہ نامی کتاب ہے، اس کے اندر بھی ذکر ہیں، البتہ منتخب بصائر الدرجات جو کی کتاب ہے اس کے اندر 2 عورتوں کے نام اور آئے ہیں، وطیرہ اور احبشیہ۔ نماز وطیرہ جو نافلہ بھی ایک نماز ہے، تو وطیرہ اور احبشیہ۔ اچھا، اب اس میں سیانہ معاشتہ، حضرت حسقیل علیہ السلام کی بیوی تھی، فرعون کی بیٹی کی آرائش گر اور بیوٹیشن تھیں۔ حضرت حسقیل جو تھے وہ حضرت موسیٰ کے تو موسیٰ پہ ایمان رکھتے تھے اور فرعون کے چچزاد بھائی تھے، ان کی بیوی تھی۔ اچھا، رسول خدا جس وقت سفر معراج پہ جا رہے تھے اور مکے اور مسجد اقصا کے درمیان سیر ہو رہی تھی، تو درمیان میں اچانک سے پیغمبر اسلام کو زبردست خوشبو آئی جو پیغمبر نے اس سے پہلے نہیں سونگی تھی۔ کہا جبریل، یہ کیسے خوشبو؟ کہا یہ حضرت حسقیل علیہ السلام کی بیوی جو موسیٰ ابن عمران پر ایمان رکھتی تھی اور اپنے ایمان کو چھپائے ہوئے تھی، ان کی خوشبو، یہ آرائش گھر تھی۔ جبریل نے کہا یہ جب کنگی کر رہی تھی فرعون کی بیٹی کے سر میں، اس وقت ان کے ہاتھ سے کنگی چھوٹ کے گر پڑی، تو اچانک ان کے منہ سے نکلا بسم اللہ، तो फिरौन की बेटी चौंक गई, कहा कि तूने क्या मेरे बाप की तारीफ की? उसने कहा नहीं, मैंने उसकी तारीफ की जिसने तेरे बाप को बनाया, तेरे बाप को भी वही नाबूद करेगा। अब तो वो फौरन भागी भागी फिरौन के पास आई, कहा कि इसने, ये तो मूसा के खुदा के ऊपर ईमान रखती है। फौरन फिरौन ने बुलाया, कहा कि या तो मेरी खुदाई का एतराफ करो। उसने कहा नहीं, मैं एतराफ तो नहीं करूंगी, मैं तो मेरा खुदा वही है जो खुदाए वादहुला शरीक है। कहा कि तंदूर रोशन किया जाए, तंदूर की आग को रोशन किया गया और उसके एक एक बेटे को पकड़कर आग के अंदर डाला गया। सियाने माशेता, माशेता कहते ही ब्यूटिशियन को, नाम सियाना था उसका। बच्चे जब आग में जाते रहे, यहां तक कि जो सबसे छोटा और शीरफार बच्चा था, वहां से कितना अटैच होता, उसको जब छीन कर फेंकने लगे तो उस वक्त सियाना माशेता जरा कमजोर पड़ गई, हल्की फुल्की सी कमजोरी उसमें आई और वो उसके मुंह से निकलने वाला था कि वो मजबूर होकर फिरौन की खुदाई का जबानी इजहार करे, लेकिन इसने खुदा से बच्चा बोल पड़ा कि ए मादरे गिरामी, आप सब्र करें, यकीनन आप हक पर हैं। यानी कमजोर पड़ता देखकर फौरन कुमुक करना, बहरहाल वो बच्चा बोल पड़ा। लेकिन उसके बाद फिरौन ने दोनों को पकड़कर, सियाने माशेता को और उनके बच्चे को, दोनों को आग में डाल दिया और उनका जिस्म जलकर साक्षर हो गया। उसके बाद उनके साख को जमीन में दफन किया गया। तो बहरहाल कयामत तक जमीन से वो खुशबू उठती रहेगी जो सियाने माशेता की। ये सियाने माशेता जिंदा जावेद होकर दुनिया में वापस आएंगी। आपने देखा कि इनकी खसूसियत क्या है, असूले दीन, असूले दीन की आबियारी के लिए, उसके लिए सियाने माशेता की खिदमत, यानी अकायद के लिए इस्तेकामत, ये इनका पैगाम। इसी तरीके से हुबाबा वालबिया, शेख तूसी ने इनको इमाम हसन के असाब में शुमार किया और आठ आइम्मा की सहाबियां गुजरी और आठवें इमाम ने इनके इंतकाल के बाद अपने जाती लिबास में इनको दफन किया। इंतकाल के वक्त हुबाबा वालबिया की उम्र 240 साल थी और इनको मौजदे से दो दफा जवानी अता हुई, एक दफा चौथे इमाम ने जवानी अता की, उसके बाद आठवें इमाम ने की। ये पत्थर एक लेकर गई थी अमीरुल मोमिनीन के पास, कहा कि इसका मैं चाहती हूँ कि आपसे आपकी इमामत की कोई दलील तलब करूं। उस वक्त कूफे के बाहर जो बाजार है, इमाम वहां पर बैठे हुए थे। इमाम ने एक पत्थर को उठाया और उसके ऊपर अपने हाथ से मोहर उसके ऊपर लगाई, पत्थर के ऊपर एक नक्शा उभराया। उसके बाद इमाम ने कहा मेरे आने के बाद कोई और जो भी इमाम बरहक होगा वो इसी तरह से इस पत्थर के ऊपर मोहर लगाएगा। उसके बाद इमाम हुसैन के पास आई, उसके बाद इमाम हसन के पास आई, फिर इमाम हुसैन के पास आई, फिर इमाम जैनुल आबिदीन के पास आई। इमाम जैनुल आबिदीन की खिदमत में जब आए तो उस वक्त हुबाबा वालबिया की उम्र 113 साल की हो चुकी थी, हाथों में राशा था। मौला ने दुआ की चौथे इमाम ने और उनकी जवानी वापस आई। वक्त जो है गुजरता गया, यहाँ तक कि आठवें इमाम का दौर आ गया। आठवें इमाम ने भी दुआ की, उनकी जवानी दोबारा वापस आई। आठवें इमाम के दुआ करने के 9 माह के बाद हुबाबा वालबिया का इंतकाल हो गया। तो बहरहाल आपने ये देखा कि इल्म का शौक, अहादीस का बयान, बाकायदा दाढ़ी के सिलसिले में जो एक रिवायत है वो भी हुबाबा वालबिया से, जिसका भी मौका नहीं है कि मैं उसको बयान करूं। हक की तलाश और हक की जस्तजू, ये जो है ये खसूसियात थी जो कि हम भी अगर पैदा कर लें कि हक बात को हासिल करें, हक बात का इल्म हासिल करें, कहाँ से हमको अहकामात इलाही सही तौर पर मिल सकते हैं, कहाँ से सही अकायद हक्का मिल सकते हैं, जस्तजू कीजिए, पूछिए, उलमा के पास जाइए, जानवे तलमुस जो है उनके सामने तय करें और इस तरह से हासिल करें। हुबाबा वालबिया की खसूसियत थी जिसकी बिना पर हुबाबा वालबिया को इमाम जमाना की नुसरत के लिए दोबारा उठाया जाएगा। उसके बाद उम्मे खालिद जहानिया, जब इराक का हाकिम यूसुफ इब्ने उमर आया था तो उसने हजरत जैद इब्ने अली को कूफे से बुलाकर, आपको पता है कि शहीद किया था, तो उम्मे खालिद के हाथों को शिया होने और हजरत जैद के कयाम की तरफ मायल होने के जुर्म में उम्मे खालिद जहानिया के हाथ काट दिए गए। अबू बसीर कहते हैं मैं छठे इमाम की खिदमत में हाजिर था कि उम्मे खालिद अपने कटे हुए हाथों को लेकर वहां पर आ गई। मामूली बात, इतनी फसीह बलीग और आलिमा खातून थी और जो उनके मनाजरे इस बात इमामत के ऐसे दलाइल रखती थी कि इमाम सादिक ने अबू बसीर से कहा कि अबू बसीर, उम्मे खालिद की बातें सुनने के तुम ख्वाहिशमंद हो? उन्होंने कहा जी हाँ मौला, मैं बहुत खुश हूँ। उम्मे खालिद इमाम के करीब गई, इमाम के पास आकर बातें की। अबू बसीर कहते हैं मैं उनकी फजाहत और बलागत और इल्म को देखकर हैरान रह गया। यानी उम्मे खालिद जहानिया इल्म के हवाले से, यानी खवातीन को भी पैगाम है कि इमाम जमाने की नुसरत करने वाली खवातीन जो उठाई जाएंगी, उसमें तीसरी खसूसियत जिन खातून की है उम्मे खालिद की, इल्म हासिल करके, ऐसे में उनके इल्म को देखकर हैरान रह गया। उसके बाद उम्मे खालिद ने नहायत फसाहत और बलागत के साथ इमाम से विलायत के मसले पर बात की, दुश्मनों से बरात के मौजू पर बात की, नहायत फसीह बलीग गुफ्तगू फरमाई मौजम और रिजालुल हदीस में। آیت اللہ خوئی نے ام خالد جہنیہ کا واقعہ بھی نقل کیا چودھویں جلد. تو یہاں علم کو حاصل کر رہا جرت مندی اور ثابت قدمی اور علم خاص طور پر, یہ خصوصیات شمار. اسی طریقے سے سمیہ جو ہمارے یاسر کی والدہ تھی, یاسر جو رسول کے صحابی تھے ان کی بیوی تھی, اعلان بعثت کے بعد ساتویں وہ خاتون ہیں کہ جنہوں نے اسلام جو ہے قبول کیا, اور بدترین شکنجے کے اندر سمیہ کو جو ہے رکھا جاتا تھا. اور مقبرہ تو شبہ کا جو بالکل یہاں پر خانہ کعبہ ہے اور اس کے سامنے جو قبرستان ہے اس میں ہمارے یاسر کی جو والدہ حضرت سمیہ کی قبر ہے یہاں پر. تو پورے خاندان کو شکنجے میں کسا جاتا تھا. پیغمبر جب یہاں سے گزرتے تو فرماتے تھے اے خاندان یاسر صبر کر لو, جان لو کہ جنت جو ہے وہ تمہاری منزل. یا ان افراد کے لیے بھی ایک جملہ کہا جائے کہ جو کہتے ہیں کہ یہ کیسے ممکن ہے کہ امیر المومنین کے سامنے حضرت زہرا پر ظلم ہوتا رہے اور وہ خاموش رہے, ہو ہی نہیں سکتا کہ ایسا واقعہ کوئی ہوا نہیں. تو یہ بات اس سے یاد رکھ لیجیے کہ پیغمبر اسلام کے سامنے پورے خاندان کو شکنجہ دیا جاتا تھا. پیغمبر سامنے سے گزر جاتے تھے یہ جملہ کہہ کر, خاندان آخر صبر کرو کہ جو جنت جو ہے وہ تمہاری. تو ابو اس کے بعد ابو جہل نے خونی نیزے کے ذریعے جسم کے نچلے حصے پر پوری قوت کے ساتھ مارا تھا, اور اس کے بعد پھر سمیہ جو ہے وہ شہید ہو گئی. تو آپ نے دیکھا کہ یہ پہلی شہیدہ خاتون ہے اسلام کی جو اصول دین اور اپنے عقائد کی آبیاری کے سلسلے میں جنہوں نے جان دی. اسی طریقے سے اس کے بعد ام ایمن ہے جن کا نام برکہ تھا, یہ بھی امام زمانہ کے ظہور کے بعد ان کی مدد کے لیے اٹھائی جائیں گی. پیغمبر اسلام کی کنیز جو اپنے والد سے میراث میں رسول خدا کو ملی تھی. رسول خدا پورے خاندان اہل بیت کی نہایت خدمت گزار, اور ان کا ایسا کہنا ماننے والی کہ پیغمبر اسلام ام ایمن کو ماں کہہ کر پکارتے تھے اور کہتے تھے یہ میرے باقی اہل بیت میں سے. اور انہوں نے ایسی تربیت اپنے بیٹے کی تھی جو ان کے بیٹے کا نام ایمن تھا کہ جو کہ مجاہد بھی تھا اور جنگ ہنین میں شہید ہوا. تو ایک پیغام یہ بھی بنا کہ بہترین تربیت کر کے ایسے افراد کو مہیا کرنا, یہ ام ایمن کی شخصیت کے خاص پہلو کہ اپنی اطاعت سے آپ نے پورے خاندان اہل بیت کو خوش کیا, اس کے بعد اپنے بیٹے ایمن کی ایسی تربیت کی کہ جس نے اسلام کے لیے اپنی جان دی. تو ایسی تربیت آپ بھی اپنی اولادوں کی, گھر والوں کی, خاندان والوں کی کر کے آپ بھی اس مقام کو حاصل کر سکتی ہیں. جی اچھا, اسی طریقے سے اب بہت ساری چیزیں اس کے اندر اور بھی ہیں لیکن اتنا وقت نہیں ہے, اور اس کے علاوہ یہ کہ بہت سارے علماء ابھی اور بھی آپ کی خدمت میں آئیں گے, اگرچہ بات مکمل نہیں ہو سکی ہے. لیکن بہرحال اس کے بعد رشید حجری کی بیٹی قنوا کے باقاعدہ رشید حجری کے ہاتھ پاؤں قطع کر دیے گئے تھے اور اپنے باپ کو خود اٹھا کر لے کے گئی تھی. اور اس کے بعد جب انہوں نے فضائل امیر المومنین بیان کرنے شروع کیے تو قنوا کہتی ہیں کہ اس کے بعد ابن زیاد کے لوگ آئے, انہوں نے میرے باپ کی زبان بھی کاٹ دی. تو آپ خود سوچیے کہ اتنے مظالم کو برداشت انہوں نے کیا اور اتنی جمع مرضی کے ساتھ یہ سارے جو ہے وہ مقابلے کیے. اور اسی طریقے سے زبیدہ خاتون, یہ ہارون رشید کی بیوی تھی, لیکن آپ دیکھیں کہ جب محبان اہل بیت میں سے تھی, ہارون جب اس عقیدے سے آگاہ ہوا کہ یہ شیان علی میں سے ہیں تو اس نے قسم کھائی تھی کہ میں زبیدہ کو جو طلاق دے دوں گا, لیکن اپنے اخلاقیات اور چیریٹی اور صدقات اور اخلاق حسانہ سے ایسی متصف تھی اور اسی میں معروف تھی کہ جس وقت مکے میں ایک پانی مشک کی قیمت جو ہے وہ ایک دینار سونے کی ہوا کرتی تھی, اور حاجیوں کے لیے جو ہے پانی کا شدید مسئلہ تھا, تو اہل مکہ کو سیراب کیا تھا اور پہاڑوں اور دروں کو کھود کے 10 میل دور سے حرم میں نہر نکال کے لے کر آئیں. 100 کنیزیں ایسی زبیدہ خاتون کے پاس تھیں جو کہ ساری کی ساری حافظہ قرآن تھیں, اور ہر ایک کا وظیفہ یہ تھا کہ ایک جز قرآن کو اس طرح سے پڑھیں کہ اطراف کے گھروں میں تمام رہائشی مکانات تک اس قرآن کی تلاوت کی آواز جائے. ان کی خصوصیت کیا تھی, یعنی ظالم بادشاہ کی بیوی تھی لیکن دنیاوی چکا چوند اور زرق برق لباسوں اور زیورات سے متاثر نہیں ہوئی, بلکہ ان دنیاوی نعمتوں کو اسلام کی راہ میں خرچ کیا اس لحاظ. اچھا, اسی طریقے سے یہ ان کی کاخ میں ان کی قبر بھی ہے زبیدہ خاتون کی. اس کے بعد ام خالد احمسیہ, یہ بھی امام کی نصرت کے لیے اٹھائی جائیں گی جس طرح سے زبیدہ خاتون کہ باقاعدہ ایسی بیمار تھی کہ طبیبوں نے شراب کے علاوہ کوئی حل نہیں بتایا تھا. امام کے پاس آئی تھی اور کہا کہ مولا آپ اجازت دیں تو میں شراب پیوں گی ورنہ نہیں. امام نے جب منع کر دیا تو اپنی تندرستی کی نعمت کو مسائل فقہ اور مسائل شریعہ معلوم کر کے اور اس پر سختی کے ساتھ عمل میں جان دے دی, لیکن شراب کو پیا نہیں. اتنا بڑا مقام حاصل کیا. آپ نے دیکھا کہ ابھی تک عقائد کی آبیاری کے حوالے سے, اور زبیدہ خاتون نے جو اخلاقیات کے حوالے سے, اور ام خالد احمدیہ نے مسائل فقہ پر اور اسلامی احکامات پہ عمل کے حوالے سے اپنی جان دی ہے, और ये अगर हम भी अपनी जिंदगियों में इस चीज को राशिद करें, उनकी खसूसियात जो आई है जिनकी बिना पर उठाए जाएंगे अपने अंदर भी अगर हम पैदा कर लें, तो इंशाल्लाह आप देखेंगे कि हम और आप खुद भी जब सख्ती के साथ इन पर अमल दरामद होंगे तो इमाम जमाना की नासिरीन के लिए इन खसूसियात की बिना पर उठाए जाने के अहल साबित होंगे। और इसी तरीके से बहुत सारी खवातीन और हैं, लेकिन इनका इस वक्त में तस्करा अब इस वक्त फिलहाल नहीं कर सकता, गुफ्तगू बस एक लिहाज से यहाँ पर रोकते हैं। तो यही है, आपको बहुत अच्छा एक मौका इस सिलसिले में मिलेगा, चंद खसूसियात खवातीन की और बाकी थी लेकिन लुबाब उनका भी यही है। तो उलूम के लिहाज से आप ये देख लें कि सबसे अहम तरीन चीज ये कि आपको इल्म हासिल करना है। खुद इमाम जमाना अलैहिस्सलाम की जो वालदा गिरामी थी हजरत नजीस खातून रोम की शहजादी थी, और ख्वाब में हजरत मरियम और हजरत जहरा के हाथों इस्लाम कबूल किया था, सारे आलम की मलका बन गई थी। लेकिन जब सामर्रा पहुंची तो इमाम हसन अस्करी अलैहिस्सलाम की फूफी हकीमा खातून ने उनकी तालीम और तरबियत की। यानी ये कैसे मुमकिन है कि इमाम जमाना की वालदा गिरामी को तो तालीम और तरबियत की जरूरत हो और इमाम की कनीजों को बगैर इल्म अमली के बड़ा मुकाम दे दिया जाए? यानी ये कैसे मुमकिन है कि इम्तिहान दिए बगैर फर्स्ट आने की तमन्ना की जाए? यानी कुछ खिदमत किए बगैर ही लश्कर इमाम जमाने में हाजिर होने की तमन्ना की जाए? अल्लामा ज़ीशान अदर जवादी बड़ा अच्छा जुमला कहते थे ना कि लोगों की बड़ी मगरिब ममालिक के लोगों के हवाले से कहते थे, कहते जब उनके पास जाते हैं तो कहते हैं कि हाय, और फिर जब उनको अहकाम हम बयान करते हैं तो वो कहते हैं वाय, हर चीज में शराब हराम है वाय, नमाज पढ़नी है वाय, हर चीज में वाय, और उसके बाद जब सब चीज खत्म हो जाती है आखिर में कहते हैं बाय। यानी हाय वाय और बाय। तो बस यही कि यहाँ पर आए, कानों में कुछ बात पड़ी, उठकर चले गए, घर वैसे ही चले गए, ना अमल करना है, ना बातों को आगे फैलाना है, ना माशरे के अंदर काम करना है, यही तकरीबन चीज हमारी भी बनकर रह गई। आखिर में फकत परवरदिगार आलम से दुआ है कि हमें इस काबिल बना दे कि हम कुछ करके लश्कर इमाम में शामिल होने की तमन्ना कर सके, सिर्फ बातें मिलाने वाले ना बने, क्योंकि कामयाबी तो काम से होगी ना कि हुस्ने कलाम से होगी। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यिबीन ताहिरीन। आखिर में दुआ इमाम जमाना हम लोग पढ़ते हैं और उसके बाद फिर इसी पर ही आज का दर्स इख्तिताम पज़ीर हो जाएगा। एक सेकेंड जरा इसके साथ पढ़ने तो ज्यादा मुनासिब होगा।
اللهم كن لعلي شاء حجة ابن الحسن صلواتك عليه وعلى أرضه في هذه الساعة وفي كل طاعة وليا وحافظا وقائدا وناصرا ودليلا